यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। पूर्व अर्थमन्त्री विष्णु पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। लामो समयदेखि छपाई हुन बाँकी सवारी चालक अनुमति पत्रको छपाई कार्य सम्पन्न भएको सूचना तथा संचार मन्त्रालयद्वारा जानकारी। आज साउने संक्रान्ति पर्व देशभर स्नान दान गरी मनाइँदै। र अमेरिका र इरान बीच आक्रमण प्रत्याक्रमण तीव्र, होर्मुज जलमार्गको अवरोध कायमै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल सहित 6 जना र 10 वटा कम्पनी विरूद्ध मुद्दा दायर गरेको हो। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20,90,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। साथै विभागले उहाँको ब्याङ्क खातामा रहेको 6,34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको हिजोको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री डाक्टर तिमिल सेनाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले 1 रूपियाँ र 2 रूपियाँ का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र ब्याङ्कलाई स्वीकृति दिने तथा नेपाल कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन मन्त्री परिषदबाट स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउनु परेमा प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको छ। यस्तै बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री डाक्टर तिमिल सेनाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा वहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न नभएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिनुहुँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। छलफलमा महासंघका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला प्रदर्शनी बिजनेस टू बिजनेस म्याचिङ र निर्यात प्रवर्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको भन्नुहुँदै सुविधा गाउँ गाउँसम्म विस्तार गर्न पहुँच बढ़ाउन तथा पूँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। छलफलका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले हिजो सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। लामो समयदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको सूचना तथा संचार मन्त्रालय जनाएको छ। मन्त्रालयले हिजो जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको जनाएको छ। अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको संचार मन्त्रालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा सम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने प्रष्ट पार्नुभयो। राष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै नेपाल भारतबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ। काठमाण्डुस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले हिजो मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा पर्यटन पूर्वाधार कृषि प्रशोधन उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो। भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्धनमा अमेरिका सकारात्मक रहेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा हिजो मन्त्रालयमा भएको छलफलमा सरकारले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेकोले मन्त्रालयले सोही अनुरूप नयाँ नीति र सोच सहित कार्य गरेको जानकारी गराउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउन र आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे छलफल भएको छ। भेटमा जापानी राजदूत तोरूले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। देशमा उत्पादन हुने माछा मध्ये मधेस प्रदेशमा मात्रै 60% उत्पादन हुने गरेको छ। मधेसमा माछाको उत्पादन बढ़ाउन विभिन्न निकायहरूले सहयोग गर्न थालेपछि माछाको उत्पादन बढ़न थालेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मधेस प्रदेशमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा माछा जोन, सुपर जोन जस्ता कार्यक्रमहरू ल्याएपछि माछाको उत्पादन निकै बढेर गएको छ। महोत्तरी जिल्लामा वार्षिक रूपमा 5488 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। भङ्हा नगरपालिकाका एकजना किसानले 18 बिघा क्षेत्रफलमा माछा उत्पादन गरेर 1 करोड़ आमदानी गर्न सफल भएका छन्। युवा व्यवसायी जितेन्द्र यादव,
अहिले 18 बिघा छ, 700-800 क्विन्टल जति लिन्छ, खर्च कटाएर 1 करोड़ जति, अरू व्यवसाय भन्दा राम्रो।
मधेस प्रदेशका 7441 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा 49,935 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। माछा उत्पादन बढ़ाउन, बजारीकरण गर्न एवं औद्योगिकरण गर्नका लागि योगदान दिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाका कृषि अधिकृत राकेश कुमार यादव,
माछा सुपर जोन धनुषामा र माछा जोन महोत्तरीमा, माछा सुपर जोनमा हामीले माछाको प्रशोधन, त्यसमा माछा जमा गर्नेदेखि लिएर बेच्ने, काट्ने, माछा प्रशोधन गर्ने ट्याङ्कहरू पनि दिएका छौँ। अर्को पानी गुणस्तर जाँच्ने यन्त्र उपकरणहरू, किट बक्सहरू प्याकेजमै दिएका छौँ। सिँचाई पूर्वाधारहरू, बोर्डिङ नहुने ठाउँमा इनार र जहाँ बोर्डिङ हुने सम्भावना छ त्यहाँ बोर्डिङ, यिनीहरू चाहिँ थियो। र माछा जोन महोत्तरीको हकमा नयाँ माछा पोखरी निर्माण र सिँचाईका कार्यक्रमहरू थियो।
मधेस प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी भारामा मात्र 11,957 मेट्रिक टन माछा उत्पादन भइरहेको छ। माछाको उत्पादन लागत घटाउनको लागि प्रदेश सरकारले माछा उत्पादनमा प्रयोग हुने विद्युतको महसुलमा 50% अनुदान दिने नीति लिएको भन्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर संजय कुमार यादव,
मधेस सरकारले 83-84 माछा फार्मको नाममा जुन विद्युत मिटर हुन्छ त्यसमा जति महसुल हुन्छ त्यस महसुलको 50% अनुदान दिने भनेर हामीले बजेट विनियोजन गरेका छौँ।
माछा उत्पादनलाई 2 गुणाले वृद्धि गर्न सकेको खण्डमा मधेसको अर्थतन्त्रमा ठूलो योगदान दिने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो पनि काठमाण्डू लगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ। गैराती 10 बजेको अभिलेख अनुसार पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 136 मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो। काठमाण्डुमै अपराह्न 51 मिलिमिटर वर्षा हुँदा माइतीघर लगायतका क्षेत्र जलमग्न भएका थिए। यस्तै नवलपरासी पूर्वमा 94 मिलिमिटर, कास्की मा 76, रुकुम पूर्वमा 56, लमजुङमा 76 र चितवनमा 56 मिलिमिटर वर्षा भएको छ। अन्य धेरै जिल्लामा मध्यमदेखि भारीसम्म वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो। विभागले हिजो साँझ जारी गरेको बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। सार्वजनिक सेवा प्रसारण नेपालको संचालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा संचार मन्त्री स्तरको हिजोको निर्णय अनुसार संचालक समितिको सदस्यमा उर्वशी बस्न्यात र शोभिता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि संचालक समिति सदस्य उर्वशी बस्न्यातलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्यद्वयलाई मनोनयन पत्र प्रदान गर्नुहुँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेनाले संविधान प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढंगले काम गर्न संस्थाको संचालक समितिलाई निर्देशन दिनुभयो। मधेस प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो। काठमाण्डुको गंगोबु स्थित नयाँ बस पार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कार्यवाही गरिने भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ, मजदूर संघ संगठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुद्देश्य प्रालीका प्रतिनिधिको हिजो बसेको संयुक्त बैठकले बस पार्कलाई व्यवस्थित, सुरक्षित र यात्रु मैत्री बनाउन उक्त निर्णय गरेको हो। पछिल्लो समय सरकारले नयाँ बस पार्क सहित कलंकी, कोटेश्वर, बल्खु, चाबहिल लगायत क्षेत्रमा जथाभावी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिनेहरू विरूद्ध पक्राउ गरी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको छ। काठमाण्डू महानगरपालिकाले न्यायिक सहजकर्ता मार्फत 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरेको छ। काठमाण्डू महानगरपालिकाले 2079 चैत्र 1 गतेदेखि न्यायिक सहजकर्ता मार्फत निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गर्न शुरू गरेको थियो। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार 39 महिनाको अवधिमा 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरिएको छ। मध्ये चालू आर्थिक वर्षमा असार 22 गतेसम्म मात्र 22,130 जनाले निशुल्क सेवा प्राप्त गरेका छन्। धनकुटा जिल्लाको 24 गाउँपालिका राजा रानी स्थित धानखेतको सानो पोखरीबाट बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। हरियालीले ढाकिएको ताल चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जनका संरचनाले जो कोहीलाई लोभ्याउने गरेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
धनकुट्टा जिल्लाको 24 गाउँपालिका 6 बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। धनकुट्टाको भेटारबाट 19 किलोमिटर उत्तर पूर्व राजा रानीमा रहेको ऐतिहासिक ताल पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य बनेसँगै केही वर्ष अघिसम्म सामान्य ग्रामीण भूभागमा रहेको सो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकेको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जन संरचनाले जो कोहीलाई पनि लुभ्याउने गरेको छ। सुनसरी तरहराका गंगा बिसिङ,
म पनि फर्स्ट टाइममा आएको यहाँ, यो रमाइलो ठाउँ राम्रो रहेछ।
ताल घुम्न आउनुभएकी सुधारी कुमारी माझीले तालसम्म आउने बाटोहरू व्यवस्थित गर्नुपर्नेमा जोड़ दिनुभयो।
यहीँ जाउँ, राम्रो छ भनेर अवलोकन भ्रमणमा सरस्वती हेर्दा त राम्रो लाग्यो। समय सिजन अनुसार यसो मौसम पनि राम्रो, बाटो तल बिग्रेको छ, पिच भइदेखि राम्रो हुन्थ्यो।
पहिले महाभारत देवीको पोखरीको नामले चिनिने सो क्षेत्र अहिले 104 रोपनीमा फैलिएको आकर्षण रानीतालको रूपमा रूपान्तरण भएको छ। निजी जग्गामा बनेका संरचनामा सरकारी लगानी गर्न नमिल्ने भएपछि रानीताल संरक्षण समिति गठन गरेर स्थानीयले ताल व्यवस्थापनको कामलाई अघि बढ़ाएका थिए। ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए ठूलो संख्यामा पर्यटकहरू भित्राउन सकिने तालका संचालक सुकराज चेमजुङको भनाइ छ।
यहाँ धेरै जस्तो व्यक्तिगत जग्गा भएको हुनाले स्थानीय सरकार, प्रदेश सरकारहरूले त्यस्तो ठाउँहरूमा हामी लगानी गर्न मिल्दैन भनेर उहाँले भनिराख्नु भएको छ। तर यति मिलेमा वरिपरि हिँड्ने बाटोहरू बनाइदिएदेखि अझै राम्रो हुने थियो।
अहिले ताल क्षेत्रमा पर्यटकहरूको संख्या लगातार बढ़िरहेको छ। 24 गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पर्यटकीय स्थलको विकास र त्यसको प्रचार प्रसारमा पालिकाले जोड़ दिएको बताउनुभयो।
पालिकाले सक्ने सम्मको हामीले गरेका छौँ र नसक्ने कुराहरूले केन्द्रमा प्रदेशमा प्रस्तावको रूपमा हामीले पठाउने कामहरू गरिरहेका छौँ।
सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुट्टा जिल्ला लगायत भारतको दार्जीलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छल्न पर्यटकहरू त्यहाँ पुग्ने गरेको स्थानीयहरूको भनाइ छ। रेडियो नेपाल, विराटनगर।
पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता फतेसिंह थारूको 87 वर्षको उमेरमा नेपालगंजमा हिजो निधन भएको छ। विक्रम सम्बत 1996 बाँकेको थपुवा गाउँ, हाल बैजनाथ गाउँपालिकामा जन्मिनुभएका नेता थारूको हृदयघात भई वेस्टर्न अस्पतालमा उपचारको क्रममा हिजो निधन भएको राप्रपाका सह महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार नेता थारूको दाह संस्कार आज राप्ती नदीको सिधनिया घाटमा गरिनेछ। राप्रपा नेता तेज विक्रम शाहका अनुसार नेता थारू 2038 साल र 2043 सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो। विक्रम सम्बत 2051मा उहाँ बाँके निर्वाचन क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। नेता थारू शिक्षा, संचार, कृषि, रक्षा, उद्योग र वाणिज्य लगायत गरी 7 मन्त्री हुनुभएको थियो। सौरमास अनुसार प्रत्येक वर्ष साउन 1 मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 शुरू हुने उत्तरायण र साउन 1 शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कड़ा सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब 1 अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवत जावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कार्यवाही केन्द्रित गरिएको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको 9 सैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। इरानी सरकारी संचार माध्यमहरूले खोमेनी तथा बुसेहर लगायत दक्षिणी क्षेत्रहरूमा विस्फोट भएको जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनु भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग छलफल गरी मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानलाई कुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउन सुझाव दिनुहुँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनुभयो। छलफलमा गवर्नर डाक्टर पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यवसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको विद्युत निर्यात गर्न सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तर्देशीय प्रसारण लाइनबाट हाल निर्यात हुँदै आएको 1100 मेगावाटबाट बढाएर 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले बताउनुभयो। यस्तै बैठकमा यसै प्रसारण लाइनबाट 1400 मेगावाट विद्युत आयात गर्ने पनि सहमति भएको छ। नेपालमा भैँसीको नस्ल सुधार तथा दुग्ध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त 15 मुर्रा राँगाबाट 1800 भन्दा बढी डोज वीर्य संकलन गरी किसानलाई वितरण गरिएको छ। भारतबाट विक्रम सम्बत 2080 साल मंगिरमा उपहारका रूपमा प्राप्त भएको मुर्रा राँगाबाट हालसम्म 130,400 डोज भन्दा बढी वीर्य संकलन गरिएको र 48,800 डोज कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्याइएको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले बताउनुभयो। मुर्रा उच्च दुग्ध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
नेपाली क्रिकेट टोलीका दिपेन्द्र सिंहेरी आईसीसीले जारी गरेको एक दिवसीय अलराउण्डर वरियतामा 22 स्थानमा रहेका छन्। एक स्थान माथि उक्लँदै उनी 22 वरियतामा पुगेका हुन्। सन्दीप लामिछाने 61 स्थानमा कायमै रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा 1 स्थान माथि उक्लदै 72 स्थानमा रहेका छन्। त्यस्तै करण केसी 3 स्थान तल झर्दै बरिताको 90 स्थानमा रहेका छन्। यसै गरी ओडीआई ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल फुर्तेल 95 र कप्तान रोहित पौडेल 99 स्थानमा रहेका छन्। त्यस्तै एकदिवसीय बलिङमा सन्दीप 1 स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। टी ट्वेन्टी आई बलिङ वरियतामा भने सन्दीप 49 स्थानमा कायमै छन्। टी ट्वेन्टी ब्याटिङमा कुशल फुर्तेल 1 स्थान तल झर्दा 55 स्थानमा रहे। नेपाली क्रिकेट टोली ओडीआई वरियतामा 17 र टी ट्वेन्टी आई वरियतामा 15 स्थानमा छ। नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली जर्सीलाई डीएल मेथडबाट 7 रनले हराएको छ। यो जितमा नेपाल 2 खेलको अभ्यास खेल 2-0 क्लिन स्विप गर्यो। जितको लागि 283 रनको लक्ष्य पछ्याएको नेपालले 46 ओभरमा 5 विकेट गुमाउँदै 251 रन बनाउँदाको अवस्थामा भारी वर्षा भयो। त्यसपछि खेल शुरू हुन सकेन र डीएल मेथडमा नेपाल विजयी भयो। पहिलो खेलमा नेपालले जर्सीलाई 81 रनले हराएको थियो। नेपाली टोली अब आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 को त्रिकोणात्मक सिरिजका लागि नेदरल्याण्ड जानेछ। नेपाल घरेलु टोली नेदरल्याण्ड्स र नामिबिया बीच सिरिज हुनेछ। लिग 2 मा 28 खेलपछि 32 अङ्क सहित नेदरल्याण्ड्स तेस्रो, 24 अङ्क सहित नेपाल पाँचौं र 22 अङ्क जोडेको नामिबिया 7 स्थान छ। सिरिजको पहिलो खेल साउन 5 गते नेपाल र नामिबिया बीच हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही तथा पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भाग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराई भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। पूर्व अर्थमन्त्री विष्णु पौडेल सहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। लामो समयदेखि छपाई हुन बाँकी सवारी चालक अनुमति पत्रको छपाई कार्य सम्पन्न भएको सूचना तथा संचार मन्त्रालयद्वारा जानकारी। आज साउने संक्रान्ति पर्व देशभर स्नान दान गरी मनाइँदै र अमेरिका र इरान बीच आक्रमण प्रत्याक्रमण तीव्र होर्मुज जलमार्गको अवरोध कायमै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।